नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी कथा संग्रह लिएर आइपुगेका छौं। विक्रम सम्वत 2035 सालमा प्रकाशित यो कथा संग्रह दौलत विक्रम विष्टको कथा संग्रह घाउका 17 चक्का हो। यसभित्र संग्रहित केही कथाहरू आजको श्रुति सम्वेकमा वाचन हुन्छ। दौलत विक्रम विष्टका कथाहरू संग्रहित रहेको यो घाउका 17 चक्काभित्रको कथा अब सुरुमा हामीले वाचन गर्ने कथाको शीर्षक रातो रङ लिएर झरेको पर्दा। नर्सले इन्जेक्सनको सियो मेरो पाखुरामा घुसारिदिन्छे। निमेषपछि घाइते पाखुरामा रज्जुको नरम औँलाको चिप्लिटी अनुभव गर्दा गर्दै म फेरि त्यो मर्ने शङ्का गरिएको रोगीतिर फर्कन्छु। उसका आँखा उग्रिएका छन् भैँतिर, अहिलेसम्म पनि आँखाभित्रभित्रै मुख अभिव्यक्ति, कुनै कुरो नभने पनि सबै कुरा प्रष्टै भने जस्तो। अनभिव्यक्ति भित्रभित्रै सम्भव छ। उसले मलाई पनि कोठाका तिनै अस्तित्वहरूको लामा उभ्याइराखेको होला जो उसको शरीरमा घस्रिरहेको अनुमानित मृत्युको गन्धले सन्त्रस्त छन्। सन्त्रासले लखिटिएकोले आफ्नो ओढ्ने बिछ्याउने मृत्युको गन्ध उडिरहेछ। त्यो वार्डको कोठाबाट अर्को वार्डको कोठामा सार्दै छन्। निश्चय नै उनीहरूको लाममा आफूलाई उभ्याउने हकमा छैन म। हुन सक्दछ मर्ने स्थितिमा पुगिसकेको होला रे ऊ। लौ ऊ एक दुई दिनपछि नै मरि पनि हाल्ला रे। तर यो कस्तो किसिमको कायदा हो? मर्नु कता हो कता, मर्नुभन्दा पहिलेबाटै त मर्छस् है भनेर रोगीको कानमा झस्का हानिदिनु। मलाई त्यस किसिमको खास खुसी त घृणा छ। साँच्चै नै अस्पतालको यो मृत्युको गन्ध वासवास्ती गनाइरहेको कोठामा हरे मलाई बाहेक अरू कसलाई पो थाहा छ? कठै त्यो ज्वरग्रस्त बर्बर किसिमको खासकुसले कति पराइपनको बोध उडाइदिन्छ, छातीभरिभरि कति विक्षोभ भरिदिन्छ। त्यस्तो किसिमको स्थितिमा मौनतामाथि मात्र विश्वास गर्नुपर्छ मैले। सुन्दै नसुने चाहिँ भावनालाई म आफ्नो अनुहारभरि खेल्न दिन्छु। एउटा बोध जेलिन्छ मृत्यु भन्ने शब्दको वरिपरि। यति त सत्य हो, उसले ठान्नेछ जे भए पनि एउटा अनुहारले त उसलाई भाँच्ने क्रियाशीलता देखाएको छैन भन्ने, मृत्युको सन्त्रासले थरथराउँदा गुन्जको सुरुङमा एउटा ढाल चाहिँ बनेर उभिएको छ भन्ने। मलाई इन्जेक्सन रोपिसकेर अगाडि गएकी नर्सका पाइला अब उतिर फर्किन्छ। मौनतालाई सहायक स्थितिको रूपमा स्वीकार गरे चाहिँ म उसमाथि हराउँछु। अहिलेसम्म पनि ममा 103 डिग्री ज्वरो छ रे, नर्सले त्यसै भनेकी थिए आफैसँग। उसको ओठमा फुसफुसाई झैँ खेलेको हरफलाई मैले मौनताको क्षणमा पनि अनुभव गरेको थिएँ। सम्भवतः उसले रुमानी झैँ छनक बिउजाइरहेकी रज्जुकी आमालाई बोध दिएकी हो क्यारे नर्सले मेरो अवस्थाको बारेमा। रज्जुकी आमातिर उसले थाहा नपाउने किसिमले म आफ्ना आँखाका नानीलाई कर्के पारिदिन्छु। नरम औँलाका स्पर्श दिँदा दिँदै उसको मुद्रा सिनेमाई हुन्छ। सिनेमाई भाषामा ऊ मलाई मृत्युको गन्धको पत्र झैँ ओछ्याएको त्यो रोगीको बारेमा चलिरहेको खासकुस अवगत गराउँदै जान्छ। रोग सया नै भए पनि यस्तो किसिमको साउतीको स्वर मन पराउने कैयन वैशालु रोगीहरू देखेको छु मैले। रज्जुकी आमा तरुणी छे, स्वस्थ छे र राम्री पनि छे। उसका साउतीका झैँ संवेदनशील हरफहरूलाई सुनिदिनु पर्ने हो मैले, तर सम्भवतः म सुन्दिनँ। सम्भवतः मलाई सुन्ने मन छैन र सुने पनि उडाइदिन्छु। पछिल्लो महिना दिनदेखि निरन्तर म ज्वरोले पिल्छिँदै आइरहेको छु। हरेक दिन दिनको 2 बजेदेखि रातको पहिलो प्रहरसम्म ज्वरोको ताप क्रमशः बढ्दै जान्छ। घरैमा फिस तिरिएका डाक्टर वैद्यसँग असन्तुष्ट छु। असन्तुष्ट भएकोले कान्ति अस्पतालको यो 1 नम्बर वार्डको कोठामा ल्याइएको छु। दिनको 6 रुपियाँ भाडा छ एउटा पलङको, त्यसमा औषधिका खास खास चर्चाहरू खर्चहरू अलग छन्। व्यावहारिकताको स्वरलाई मैले नसुनेको होइन, मैले पनि आफ्नो फाइदाको हकमा तिनै रोगी अनुहारहरूले चाहिँ विचार राख्नुपर्ने हो जो अहिले मेरा छिमेकी भएका छन् र सन्त्रस्त छन्। क्रमशः सिनेमाई हुँदै गएको रज्जुको मुद्रा र भाषाले पनि मलाई त्यस्तै किसिमको सङ्केत दिन थाल्छ। एकपल्ट दुईपल्ट र कैयौँपल्ट फेरि पनि मौनताभित्र खस्रिरहेको छु म। जोरग्रस्त विश्वासको धड्कनमा पनि सबै कुरा ऐना जस्तै छर्लङ्ग छ। जुन हिसाबले त्यो मर्ने अनुमान गरिएको अस्तित्वको छनक अहिलेसम्म बिउजिरहेको छ त्यसभन्दा भिन्न किसिमको छैन मेरो अस्तित्व र त्यसभित्रका अन्तर्कथाहरू। त्यो रोगीमा अहिलेसम्म बाँचेको लक्षण छ त्यसैले छन् उसकी श्रीमतीको सिउँदोमा सिन्दुर अनि घाँटीमा मङ्गलसूत्र र नारीमा काँचका चुराहरू। त्यसै गरी मेरो अस्तित्व छ र नै रज्जुमा ती सबै कुराहरू छन्। त्यसको घेराभित्र रज्जुको निजत्व मानव आकाशहीन छ। उसको निजत्व अझै ममाथि शासन गर्न चाहन्छ, तृप्त हुन चाहन्छ। त्यसैले रज्जु त्यो मर्ने अनुमान गरिएको रोगीलाई देख्दिन, उसको श्रीमतीका नारीमा छनछन बज्ने चुराहरूलाई देख्दिन। मानौ उसको अस्तित्वको बीचमा रातको रङ झैं रङ लिएर एउटा पर्दा झरेको छ, त्यसमा हराइरहेछ हरेक आँखा र अनुहारका अन्तर्कथा एक दोस्रोको आँखा र अनुहारमा। उद्रिएको छ त एउटै मात्र, त्यो कुरा हो खाली खाली निजत्वको तृप्तिको चेष्टा। त्यो नाङ्गो सत्यको इतिहासको बतास मलाई छोएर सर्कन्छ। अब त म ती सन्त्रस्त रोगीहरूतिर चिप्लिन्छु। निश्चय नै केही पनि फरक छैन रज्जुभित्रको अन्तर्कथामा र ती सन्त्रस्त अनुहारभित्रको अन्तर्कथामा। हरेक कथाभित्र उही आफूप्रति मोहको घेरा, सम्भवतः जोरग्रस्त निश्वासहरूले मभित्र विकार घोप्टाइदिएको होला, भ्रमलिप्सिदिएको होला। त्यो भ्रम त्यो विकार फेरि पनि कति आफ्नो किसिमको छ। त्यसले मेरो र उनीहरूको बीचमा एउटा भेदको रेखा तानिदिएको छ। म आफ्नो किसिमको रेखाभित्र बसी एउटा अवर्णनीय सपनातिर आकाशित छु। एउटा जोरग्रस्त अस्तित्व भई खाएको नाताले ममा पनि त्यही किसिमका चेतनाका हरफहरू स्पन्दित हुनुपर्ने हो, जुन हरफहरूभित्र निजत्वको सङ्गीत मात्र गुन्जिएको हुन्छु। तर कुन्नी किन होला त्यस किसिमको सङ्गीतको भाका आफूलाई आउँदैन। जति जति आफूलाई ती सन्तस्त रोगी अस्तित्वहरूबाट छुट्याउँछु उति उति म तिरोहित हुन्छु त्यो मर्ने अनुमान गरिएको रोगीतिर। फेरि मौनता भित्रभित्र एउटा नदेखिएको पन आकार हुन लागे चाहिँ अनुभव हुन थाल्छ। एउटा नौलो किसिमको आनन्द, एउटा नौलो किसिमको निराकार अंशको स्पर्श, नौलो किसिमको स्वच्छन्दता। मौनता भित्रभित्रै म आफूभित्र एउटा चोखो मुस्कान चिप्लिएको अनुभव गर्न थाल्छु। अस्पतालको यो रुद्ध वातावरणमा पनि रज्जु चुराको छनन्न छनन्न सुनाउने इच्छा राख्छे। रुमानी पछ्यौरीले ढपक्क छोपेर मलाई कैद गर्ने इच्छा राख्छे। कैद गरेर आफ्नो इसारामा उठवास गराउने इच्छा राख्छे। आफ्नो कोमल औँलाको स्पर्श दिँदा दिँदै उफुसफुसाउँछे। डर लागेको छ कि हजुरलाई? फेरि सोच्नु त आक्रान्त भएको अनुभव। एउटा सन्त्रास लुकेको स्मृति मौनतालाई कोत्रेर मानौ सर्किन्छ। म सही अथवा भूल भनिएको सभ्यताको भेलमा डुब्न र तर्किन थाल्छु। मलाई कक्राइरहेको रसियन एयरको सानो फलामे पलङ निश्चय नै अकथाले चोखो छैन। त्यसमा नेपाल र रुसको मित्रताको ऐतिहासिक कथा जत्तिको टाँसिएको छ त्यत्तिकै टाँसिएको छ एपोलो 11, 12, 13 को कथा र द्रौपदीको फरिया चाहिँ रहस्यमय प्रकृतिको कथा। म अस्पतालमा भर्ना भएको राति त्यो मर्ने अनुमान गरिएको रोगी आफ्ना छोराछोरीको बारेमा कुरा गर्न सक्ने देखिएको थियो। जोरग्रस्त अवस्थामा पनि ऊ उछिटिन सकेको थिएन मोहजनित विडम्बनाहरूबाट। उसले छोराछोरीहरूको कपालमा औँला घुसारेर सुमसुमाइदिएको थियो। त्यसपछि उसले मसँग त्यत्तिकै दिलचस्पी लिएको थियो जति एउटा नयाँ अनुहारसँग लिन सकिन्छ। मैले उसको स्वच्छन्दतामा सम्भवतः ठेस पुर्याएको थिइनँ। रातको चकमनतामा उसबाट मैले त आफू सुतिरहेको पलङको बारेमा टिप्पणी समेत सुनेको छु। मैले त्यो पलङलाई ओगट्नुभन्दा मात्र एक रात पहिले त्यस पलङमा मेनेन्जाइटिसको रोगी बच्चा सुत्ने गर्थ्यो रे। उसको थलकमलको फूल झैँ शरीरमा एकपल्ट होइन, दुईपल्ट होइन, 50 पल्ट इन्जेक्सनको सियो घुसारिएको थियो रे। उसको कम्बरमा प्वाल पारेर पानी बाहिर झिक्दा त उसले आँखा खोलेको थियो रे, न चहल पहल नै गरेको थियो रे। तैपनि ऊ मरेको थियो रे एकै रात पहिले। उसको कुरा सँगसँगै वरिपरिका सबका सब जोरग्रस्त अनुहारहरूले म सुत्ने गरेको त्यो पलङमाथि त्यो बच्चाको प्रेतात्मा भौतारिरहन्छ भन्ने विश्वास दिलाउने चेष्टा गरिरहेको थिएँ। सस्तो भोजपत्रीय सभ्यताको सुइँचोमा चलाउँदै आइरहेको म, त्यो प्रेतात्माको आवासले डर त लाग्नुपर्ने हो मलाई पनि, तर कुन्नी कुन किसिमको तत्त्वले हो मेरो मुटुको रचना भएको डर मान्नुको साटो बरु म त्यो मर्ने अनुमान गरिएको रोगीको बाँच्ने चानालाई छाम्न पो थाल्छु मनमा नै। अब रज्जु मलाई सुमसुमाउन छाड्छ, आफ्नो कोमल हत्केलाको स्पर्श दिँदै फेरि मेरो तापलाई जाँच्छ। हुनसक्छ ज्वरो बोलेको होला, फेरि पनि केही बोध नभए चाहिँ स्थितिलाई बिउझाइराख्छु म र भित्रभित्रै उसको हत्केलाको सिल्किने भुवादार पासोलाई अनुभव गर्न थाल्छु। रज्जु सोच्छे, निश्चय नै म डराएको छु। ऐन्द्रजालिक पासाहरू उडाउँदै जान्छे शब्दै पछि, जोरग्रस्त मौनताभित्रै हाँसिदिन्छु म। छि, कति साररहित रज्जुलाई ओगट्ने निरर्थक परिश्रम खर्च गरिरहेकी छे ऊ। फेरि र फेरि म रज्जुलाई छलिदिन्छु त्यो मर्ने अनुमान गरिएको व्यक्तिमाथि आँखा दगुराएर। अब रज्जु चुप हुन्छ, उसले सम्झे कि ओली सम्भवतः ऊ सुरुदेखि नै चुप्दै आइरहेकी छे। वरिपरिका सन्त्रस्त अनुहारहरू पनि चुप छन्, हरेक अनुहारको भाव पहिलेको भन्दा विशेष सिनेमाई हुन्छ। तर जे होस्, उसलाई स्वाभाविकता देखाउन थोरै नै भए पनि चुप लाग्नुपर्छ मैले, किनभने त्यो मर्ने अड्कल गरिएको रोगीका आँखा कुरामिनमा उध्रिएको छ। रज्जु सँगसँगै अस्पतालभित्र पसेकी बैँसालु स्वास्नी मान्छे पनि अब चकमन्न छे। रज्जु र अन्य आँखाहरूले चाहिँ त्यो मर्ने अड्कल काटिएको रोगीको बारेमा कुनै किसिमको आकाश थकाउने शङ्का समाउने पक्षमा भने म छैन। उसको श्रीमती म चाहिँ सुन्न नसकेको भावलाई देखाउँदै आइरहेकी छे। सम्भवतः सारा स्थितिबाट काटिएर ऊ घायल उज्यालोमा टकटकी बाँधिरहेकी छे। त्यो मर्ने अड्कल गरिएको मान्छेको पाखुरामा नर्सले रुबीको फाले स्प्रेड दल्छे। उसका जीवकोषहरूलाई औषधिले बिजाउने नर्सको अभिप्राय छ, त्यसरी ऊ उसका पाखुरामा माटोको रङ लिँदै गएको मासुमा पल पाल्छे। मलाई ज्वरो चढिसकेको छ अघिभन्दा बढी। उकुस मुकुसको अनुभव पलङ बिजाउन थालेको छ। फेरि पनि आफ्नो चेतनालाई उसमाथि चिप्लिरहन दिने पक्षमा छु म, राम्रै अनुभव गर्दै गइरहेको छु। उसको नसामा सिरिन्जभित्रको औषधि पस्न थालेको छैन। नर्स फेरि र फेरि उसको पाखुरामा पाल पार्दै जान्छ, हरेकपल्ट उही असफलता। एउटा उराठिलो स्थितिको उदय, घाइते प्रश्नहरूको थरथराहट, इन्जेक्सनको सियोले पारेको प्रत्येक प्वालले मानौ नर्सको उज्यालो अनुहारभरि लोपपाहरू पोतिदिन्छ। अनुहारभरि उदासीनताको स्थिति, नर्स छिटो बाहिर निस्कन्छ। पराजयको अन्धारो भर्याङको खुड्किलाहरूमा डगमगाउँदै हिँडेछ। त्यो मर्ने अड्कल लगाइएको मान्छेको श्रीमतीको अब मौनता मानव आक्रान्त हुन्छ। कोठाभरिका रोगी आँखा र रज्जुको मौनता आक्रान्त हुन्छ। निश्चय नै कसैले कसैलाई चिनेको छैन, स्वयं आफूले आफैलाई चिनेको छैन। चिनेको भए मौनताले आक्रान्त हुने थिएन। हरेक सन्त्रस्त अनुहार र आँखाहरू सम्भावनाको पुञ्जीभूत भावनालाई बिटुलो तुल्याउन थाल्छन् र थाल्दै जान्छन्। तैपनि म आफ्नो जोरग्रस्त अनुहारमा हरेक कुरा चाल पाएको स्थितिलाई उग्रन दिने पक्षमा छैन। उही शून्यमा घस्रिरहने प्रयत्न गरिरहन्छु म। त्यो कोठालाई छोडेर अर्को कोठामा सर्ने हरेक सन्त्रस्त छातीभरि बिउजन छ, तीव्रतर झन्झन तीव्रतर भएर। सबै सन्त्रस्त आँखाभित्र एउटा स्वाङ छ मलाई पनि चिमोट्ने। म आफ्नै लिकमा दौडिरहन्छु, त्यो संस्मरण अझै ताजा छ। केही पहिले त्यो कोठाबाट ओल्लो पल्लो कोठामा मृत्युलाई छल्न पसेका अनुहारहरू चाहिँ बाँकी यी सन्त्रस्त अनुहारहरू पनि नर्स सिस्टर डाक्टरसँग गिडगिडाउने छन्। मात्र ठाउँ फेला पार्नका निम्ति एउटा धक्काको चाहिँ अनुभव, साँचो अर्थमा उनीहरूले बाँचेको छु भन्ने आडमा एउटा दरिद्र लासको प्रतिनिधित्व गर्नेछन्। म मुन्टो बटार्छु चुपचाप मौनताभित्र सकिँदा सकिँदै। रज्जु फेरि आफ्नो नारीको चुराका गीत मतिर उडाउँदै भन्छ, अब त्यो बाँच्छ भन्ने कुरामा रत्तिभर पनि विश्वास लिन सकिँदैन। अब एकाध घन्टामा ऊ मर्छ। तै पनि सुन्दिनँ म, कोल्टे परिहाल्छु एक स्थितिबाट अर्को स्थितिमा। रज्जुको झन्झन सिनेमाई हुँदै गएको मुद्रा र भाषालाई बुझेको छैन भने प्रमाणको लागि म गर्दनलाई लुलो पार्न थाल्छु, तर ऊ त्यसलाई हेरिरहेकी छैन। ऊ त त्यो मर्छ नै भनेर अठोट गरिएको मान्छे पक्का पनि केही छिनमा मर्छ भन्ने कुराका प्रमाणहरू मेरो मानसमा उतार्न तम्सिएकै चाहिँ थिए। अभिप्राय छ मलाई त्यो कोठाबाट अर्को कोठामा सार्ने अनि तिनै सन्त्रस्त आँखाहरूको लाममा मलाई पनि उभ्याउने, जसभन्दा बेग्लै अस्तित्व कायम गर्ने सुरमा छु म। हटेस मटेस अनुभव गर्न थाल्छु म मौनता भित्रभित्रै पनि। रज्जुले जे जति भए पनि मलाई उसको युक्ति मन परेको छैन भन्ने कुरामा अड्कल काट्नुपर्ने हो, उसले बुझ्नुपर्ने हो। उसको त्यो कुराले नै मर्ने अड्कल गरिएको मान्छेको बाँच्ने चाहने इच्छा शक्तिलाई घाइती तुलाइदिन्छ भन्ने कुरा छिनभर वरिपरि बिथोलिन्छु म। त्यो मर्न आँटेको मान्छेकी श्रीमतीका आँसुले कोठा रुच्न चाहिँ थालेको छ। उसको शोक शोकको स्वरले इच्छा शक्ति त निश्चय नै बाँचिनेछ। रज्जु पनि त्यो सत्यलाई नबुझ्ने, त्यो मर्न लागेको मान्छेकी श्रीमती र कोठाभरिका अरू अनुहारहरू पनि त्यो सत्यलाई नबुझ्ने, हरेक अनुहारको प्रयासमा उही बाँच्ने इच्छा शक्तिलाई भाँच्ने तत्त्वको आभास, हरेक आँखाको प्रयासमा पनि उही इच्छा शक्तिलाई टुक्राउने छनक। त्यो नर्स मर्ने लख काटिएको रोगीको सबभन्दा नजिकै छु म। उसको बिछौना र मेरो बिछौनाको बीचमा मात्र एक गज जति फरक छ। अलिकति नै भए पनि मैले आफ्नो अनुहारमा उसको बाँच्न चाहने इच्छा शक्तिमाथि अविश्वास उठ्न दिनुहुन्न। रज्जुलाई मेरो मौनता ज्यादै ज्यादै बुझ्न थालेको छ। उसको बलियो किसिमको सिनेमाई मुद्राको स्वर छ, मैले त्यो थरोलाई नछाडि हुँदैन। मृत्युको गन्धले वाकवाकी पोतिएको यो कोठामा ऊ मलाई कदापि राख्न चाहन्न। तैपनि अहिलेसम्म पनि म आफ्नो जोरग्रस्त अनुहारमा केही सुन्दै नसुने झैँ, केही बुझ्दै नबुझे झैँ स्थितिलाई प्रश्रय दिइरहन्छु। सबै रोगी आँखाहरू गइसकेका छन्, केही बाँकी छन् भने उनीहरू पनि जाने तर्खरमा लागेका छन्। मैले पनि त्यो कोठा छाडिदिएँ भने साँच्चै नै त्यो मर्ने लख काटिएको मान्छे एक्लो पर्नेछ। अनि फेरि तर म उसको मृत्युको बारेमा सोच्न चाहन्न। कदाचित यो कोठालाई छाडिहाल्यो भने उसले मर्दा मर्दै के मलाई ती सन्त्रस्त अनुहारहरूका लाममा उभ्याउने छैन। म आँखा बन्द गर्छु। केही छिन पहिले पराजयको झैँ छाप बोकेर बाहिर निस्केकी नर्स अब डाक्टरसँग कोठाभित्र पस्छे। बाहिर साँझ झरिसकेको छ, म टाउको उठाउन चाहन्छु तर क्रमशः चढ्दै गएको जोरले टाउको यस्तरी अट्ठाइदिएको छ गर्दन उचाल्नै सक्दिनँ। मेरो अगाडि रातको रङ लिएर फेरि एउटा पर्दा झर्छ। त्यस अँध्यारोमा खाली हुँदै गएका पलङहरू छोपिन्छन्, खाली भएका बिछौनाहरू छोपिन्छन्, हरेक आँखा र अनुहार छोपिन्छ, कल्पनाका अनौठा पखेटा र अन्तर्कथाहरू छोपिन्छन् र छोपिँदै जान्छन्। रज्जु मानौ उदासीन प्रश्नहरूले छोपिन्छे, उसका आकाश थाक्दै जान्छन्। ऊ हार्न चाहन्न, सम्भवतः म अँध्यारोमा पनि उसलाई सुन्छु। ऊ अझै पनि मलाई अर्को कोठामा सार्ने इच्छा राख्छे, चाहे जे गरेर होस्। दृढ निश्चय लिए चाहिँ ऊ रित्तो बिछौना खोज्न बाहिर निस्कन्छे। उसको अनुहारलाई भन्दा त्यो एक नम्बर वार्डको सिमेन्ट भुइँमा रज्जुको क्रमशः बाहिर हराउँदै गएको स्यान्डलको आवाजलाई अनुभव गर्न थाल्छ। म चलहल नगरी संज्ञा शून्य झैँ पल्टिरहन्छु। सबै धमिलो स्थिति, सम्भवतः म बेहोस हुँदैछु। त्यो मर्ने अनुमान गरिएको रोगीका हातखुट्टाका नसाहरू काटिँदैछन्। स्लाइनद्वारा उसभित्र औषधि पसाउने क्रिया लागू गरिएको छ। फेरि पनि खासकोस छ, औषधि पसेको छैन भन्ने। अरू सबै अँध्यारो, खालि स्पष्ट किरिमिरी रेखा र आकृतिका छायाहरू, शून्य, कोरा शून्य, मात्र एउटा बडबडाहट। म बेहोसीको गुन्जको सुरमा चिप्लिँदै जान्छु। त्यो मर्ने अनुमान गरेको रोगी चिप्लिँदै गएछ। अलि बेरपछि सम्भवतः म पनि कुनै खासको सुन्ने छैन, कुनै पनि सन्त्रस्त अनुहारलाई देख्ने छैन। ज्वरो 105 डिग्री पुग्दैछ, निश्चय पनि म निश्चेष्ट हुँदैछु। श्रुति सम्वेगमा अहिले हामीले सुनेको कथा दौलत विक्रम विष्टको कथा रातको रङ लिएर चढेको पर्दा हो। यो कथालाई हामीले दौलत विक्रम विष्टको कथा संग्रह घाउका सत्र चक्काबाट लिएका हौ। यसैभित्रको अर्को कथा लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेगमा हामी आज दौलत विक्रम विष्टको कथा संग्रह घाउका सत्र चक्काभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। अब हामीले यसै कथा संग्रहभित्र संग्रहित अर्को कथा सुन्ने बेला भएको छ। दौलत विक्रम विष्टको अब वाचन हुने कथाको शीर्षक छ समय। तपाईँ साह्रै भलादमी मान्छे जस्तो हुनुहुन्छ। पानी दिनुहोस् न अलिकति, म फेरि बोल्छु। तर त्यो भद्र मान्छे फेरि पनि चुप लागिरहन्छ। हुनसक्दछ उसले मेरो कुरा नसुनेको, हुनसक्दछ मेरा हरफलाई सुनेर पनि त्यसलाई हेलाले मलिनो पारिदिन खोजेको, तर मेरो लोग्नेलाई तिर्खाले साह्रै पिरुलिरहेको छ। साँच्चै हो, उहाँलाई तिर्खा लागेको थिएन त्यो भद्र मान्छे मौन भइदिनुभन्दा पहिले। यसो त उहाँ चकमन्न हुनुहुन्थ्यो र म पनि चकमन्न नै थिएँ। हामी दुवै चकमन्न स्थितिलाई बाँचिहाल्ने पक्षमा थिएनौँ, तर त्यो स्थितिलाई बाँचिदिन्छ ढिँडो ओडाल्न लागेको ज्यामीले। उसको दाबिलोबाट निस्केको ड्यास ड्यास आवाजले चकमन्न स्थिति भाँचेर खाँचोहरूलाई बिउजाउन सक्छ भन्ने बारेमा विचार गर्नुपर्थ्यो त्यो मूर्खले। मूर्खै न हो, मूर्ख भएपछि विचार गर्ने कुरो पनि त भएन नि। मूलको पानी कुलकी छोरी भन्छन्। म ठहरिएकी छु कुलकी छोरी। मेरो कुलिन आवाजले हो कि कुन्नी, ऊ मुख खोल्छ तर ऊ पानी दिँदैन, गफ दिन्छ। अब भो, म आफ्नो लोग्नेलाई चिन्दिनँ अरे, मेरो लोग्ने पनि मलाई चिन्दैनन् रे। एक दोस्रोले एक दोस्रोलाई चिनेका छौँ भन्ने हाम्रो दावा झुटो हो रे। त्यसमा सच्चाइको अंश भएको भए त्यो मूर्ख ज्यामीको दाबिलोले जे जस्तो सुकै भए तापनि हामीलाई चकमान स्थितिबाट बिथोल्न सक्दैन थियो अरे। अझ सच्चाइ त के हो भने हामी स्वयंले स्वयंलाई चिन्दैनौँ। सहर र गाउँलाई जोड्ने पुल अनि पुलमुनिको पानी नै नभएको खोला वरिपरिको वातावरण द्रवित हुन्छ कुनै स्वास्नी मान्छेको चितकारले। त्यो स्वास्नी मान्छे विलाप गरिरहेकी छ, प्राण हेर त तिमी बिना म कसरी किचकन्ने जस्ती भएकी छु भन्दै। कुनै पुरुष सम्भवतः उसको आँसु पुस्न थाल्छ क्यारे हरफहरूले। हो ऊ मर्यो, तर ऊ मरेको होइन शहीद भएको हो। यी आँसुका थोपाहरूको के सार? मृत्युलाई कसैले जित्न सक्दैन, देवताहरूले पनि जित्न सक्दैनन्, बरु जीवनलाई जित्न सकिन्छ। जे होस्, अब ऊ स्पन्दित हुँदैन, ऊ मर्यो। हुनसक्दछ कुनै धनीमानीका मोटर सिकारु छोरा रत्नले रक्सीको नसामा उसको आन्द्रा भुँडी छताछुल्ल पारिदिएको होला। हुनसक्दछ पुलमुनि काठमा लुकेको आजको अभावग्रस्त अयासले उसको छातीमा राम्म चक्कु घुसारिदिएको होला। हुनसक्दछ शान्तिको नाममा उसको महत्वाकांक्षी छातीलाई गोलीले चाल्नु तुलाइदिएको होला। खुकुरीले छपक्क छप्काइदिएको पनि हुनसक्दछ कुनै शत्रुले। सम्भावनाभित्र धेरै धेरै कुरा हुनसक्दछ। भद्र मान्छेले पुलमाथि फुटेका ती आवाजहरू फुट्नै आँटेका छन् भनेर पहिले नै भविष्यवाणी गरिदिएको थियो। सम्भवतः नौ कुनै साधक पो हो कि त। यस सम्बन्धमा म उसलाई खोतल्छु पनि, तर त्यस कुरामा ऊ दावा गर्दैन। हुनसक्दछ ऊ हिप्पी नै हो किन। जे होस्, सहरमा उपेक्षा गर्न सकिँदैन उसको कुरा। मेरो अचेतनमै ऊ मभित्र अटाउन थाल्छ चुपचाप। छि, कस्तो अतिशयोक्ति। लौ भयो, अब मेरा लोग्ने वास्तवमा मेरा लोग्ने नै होइनन् रे। पक्क झै परेर म उसको अनुहारमा अडिरहन्छु। सिउँदो अझै रातै छ मेरो लोग्नेको हालेको सिन्दुरले, तर ऊ भन्छ मेरा लोग्ने लोग्ने नै होइनन्, साथी हुन् रे। तर लोग्ने लोग्ने नै हुन्छ, साथी साथी नै। लोग्ने र साथीको बीचमा उभिएको पर्खाललाई कुन किसिमले साट्न सकिन्छ? त्यस सम्भावनाबारे अहिलेसम्म म लाटी नै छु, तर त्यही सम्भावनाको घेराभित्र सरे पानी। सम्भवतः यो कल्पना मात्र हो कि, तर भद्र मान्छे भन्छ कल्पना होइन सत्य हो, सत्य त्यो पनि नाङ्गो सत्य। उसँग पानी छैन, पानी त छ त्यही ज्यामीसँग, त्यो मान्छेले के पानी देला? कसै गरी ल्याइहाले भने पनि त्यसको रङ मेटिँदैन। ऊ जत्तिको मैलो रङको छ त्यत्तिकै मैलो रङको छ उसको पानी पनि। तर म उसको पानीको भाँडो उठाउँछु, ऊ आत्तिन्छ। ए मेरो पानीको भाँडो, म भन्छु कुलकी छोरी बुहारी हुँ, तिम्रो भाँडो खान्न के, अहिले ल्याइदिउँला। ऊ निर्धक्क हुन्छ, पहिले नै त्यसो भन्नुभयो भइहाल्थ्यो नि, लैजानुहोस् कुलको नाममा। तर त्यो भद्र व्यक्तिले त्यो पानीमा स्याउ स्याउँदै किरा देखाइदिएकोले पानीको भाँडो नै मेरो हातबाट चिप्लेर खस्छ, पानी पोखिन्छ भुइँभरि। निश्चय पनि म तर्सिएकी हुँ, तर तर्सनुको अभिप्राय अर्काको पानी पोखि नै दिनु भन्ने पनि त होइन नि। अब के गर्नु, फसाद पर्यो। त्यो ज्यामीले निश्चय पनि छारो उडाइदिनेछ अहिले नै, अहिले नभए केही क्षणपछि। सर्किरहेछ एक भित्ताबाट अर्को भित्तामा, एउटा आँगनबाट अर्को आँगनमा। त्यो पुल वारिपारीका घरहरूमध्ये धेरै जसो घरहरू भत्कदैछन् रे बिना भैँचालोकै। त्यस्तो बुङबुङ्ती धुलो त भैँचालोमा मात्र उड्छ रे, न भैँचालो आइपुरहेको छ कि पत्ती नहुने गरेर, के ठेगान। तर त्यो भद्र मान्छे फेरि चकमन्न स्थितिमा कान थाप्न थाल्छ। त्यसको व्यक्तित्वले त्यो मूर्ख बरियालाई कुनै किसिमबाट प्रभाव पार्न सक्दैन। उसको आँखा अगाडि नै मेरो कुलको नाममा छारो उडाइदिन्छ त्यो ज्यामीले, म रिसाउनसम्म पनि सक्दिनँ। खास कुरा त के भने, त्यो ज्यामीले जस्तै मैले पनि छारो उडाउन थालेँ भने त्यो भद्र मान्छेको आँखामा म पनि मैलको टिलोमा दाँजिन जाउँला कि भन्ने ठुलो डर छ मलाई। मैल मैल त साह्रै पो मन पर्दैन मलाई। त्यो ज्यामी पानीको भाँडो र ढिँडोको तापके नै डोकोमा हालेर एकत्र हिँडिदिन्छ। त्यसो नगर दाई, म तिम्रो ढिँडो कुरिदिउँला, बरु पानी लिएर आऊ नि, सम्झाउँछु पनि। तर ऊ पटक्कै सुनिदिँदैन, नसुने नसुनोस्, अब के गर्नु त। त्यो भद्र व्यक्ति मौन त बाँचेर भन्छ, देख्यौ त मान्छे मान्छेसँग कसरी तर्सिरहेका छन्, तिमीले राम्रै सल्लाह दिएकी थियौ तर उसले सुनेन। मूर्खले के सुन्छ त, म भन्छु। उसको स्वर समवेदना र गुनासोको छनकबाट मुक्त छ, सम्भवतः उसको त्यही तटस्थ किसिमको हाँक भरिएको स्वरले हो कि। म उसँग प्रभावित हुँदै गए कि, उसलाई दावा छ आजको बद्लिँदो समयका किरणहरूलाई खेलाउँदा खेलाउँदा उस सम्भावित घटनालाई पहिले नै देख्न सक्ने भइसकेको छ अरे, ती घटनाले बिउजाउने आवाजहरूलाई पहिलेबाटै सुन्छ अरे ऊ। अर्को कुरा के भने, त्यो ज्यामीले त्यो ठाउँ छोडेर मूर्खताको चिनारी नै दिएको छ अरे। सम्भावना छ उसको ढिँडो खोसिने मात्र होइन, उसको ज्यानै पनि जाने, किनकि आजभोलि मान्छे प्रेतको चोलामा अनुवाद भइसकेका छन् रे। ठाके चेतनाले नै मान्छेको चेतना हुँ भन्ने दावा गरेको छ अरे। उसँग फुस्केको यो समयभित्र ऊ आर्त आवाजहरू सुन्ने गर्छ भन्ने कुरामा म विश्वस्त भइसकेकी छु, तर यी आवाजहरूलाई किन सुन्ने गर्छ त्यसबारेमा ऊ मौन भनिदिन्छ। त्यो कुरा उसको गोप्यताभित्र पर्ने कुरा हो रे, ऊ त्यसलाई खोल्ने पक्षमा छैन। स्वास्नी मान्छे हुनुको अर्थ कसैको गोप्य कुरा जान्ने अनधिकार चेष्टा गर्नु पनि त होइन नि। म रित्तै फर्किन्छु, मेरो लोग्नेको घाँटी त्यसै त्यसै सुक्दैछ तिर्खाले। उनी निराश चाहिँ हुन्छन्, उनको कपालका औँलाहरू घुसारेर सुमसुमाइदिन थाल्छु। म सुनेको छु निद्रा पऱ्यो भने तिर्खा मेटिन्छ रे, तर उनी कराइरहेछन् कराइरहेछन् तिर्खाले मर्न लागे बाबा भनेर। उनको कपाल सुमसुमदा सुमसुमदै म फेरि आफ्नो अगाडि त्यही भद्र मान्छेको अस्तित्वको छनक अनुभव गर्न थाल्छु। म उतिर उही तटस्थ मुस्कान उडाएर भन्छ, यो त आदिम तिर्खा हो, यस्तो तिर्खा त स्वास्नी मान्छेको रगतले मात्र मेटिन्छ। उसको भनाइमा सम्भवतः मेरो पति लाटा हुन्छन्, क्यारे उनी उत्तेजित हुन्छन्, को हो यो? तर त्यो भद्र मान्छेको बाटो फेरि त्यतैतिर फर्किन्छ जतातिर बाटो ऊ आएको थियो। म भन्छु, साधको क्यारे कुनै छली होला, त्यसो नभनी बक्सियोस्, उसले धेरै धेरै कुरामा साधना गरिसकेको छ। भर्खरै त उसले मलाई ज्यामीको पानीमा स्याउ स्याउती किरा देखाइदिएको थियो, सबैका मनको कुरा पनि थाहा पाउँछ उसले। बोल्दा बोल्दै म झन्झन सुमसुमाइदिन्छु, केही छिनपछि निधाउँछन् पनि। म खास्टोले उनको मुख छोपिदिन्छु, उनको सूक्ष्म तर त्यो भद्र मान्छेसँग कसरी जोडिँदै गइरहेछ कुन्ने। म फेरि उस कहाँ पुग्छु, ऊ जहाँ थियो त्यही नै छ प्रतीक्षा र जस्तो। म भन्छु, लौ म त फेरि आएँ, कुन्ने किन हो, म मुस्कुराइदिन्छु पनि। मलाई थाहा थियो ऊ भन्छ तिमी आउँछौ भन्ने कुरा। तिम्रो साथी निधाए त, प्यासै सुताएर आए कि, तिर्खा मार्न रगत चाहिन्छ भन्नुभयो होइन, रगत खोज्न आए कि, भन्न सक्नुहुन्छ रगत कहाँ पाइन्छ? पाइन त पाइन्छ, तर के, तिमीले लगाएको यो नैतिक लुगालाई फुकाल्नुपर्छ, यो लुगाले त तिमीलाई फितुलो र कमजोर तुलाइदिन्छ, भन फुकाल्छौ। म उसको अनुहारमा टकटकी बाँधिदिन्छु, शताब्दी शताब्दीदेखि पैतृक सम्पत्तिको रूपमा पाएको यो नैतिक लुगा त जिउमा यसरी टाँसिएको छ, त्यसलाई फुकाल्ने कुरा त बाल्नबाट तेल निकाल्ने काम जस्तै हुँदैन र। म लाटी नै छोकेको छु कुन्नी, त्यो ज्यामी गएपछि ऊ बसेको तलमा कुकुरहरू आएका थिए अरे निकै, तर फर्के भुइँ सुँगेर मात्र। कुकुरहरूको सुँग्ने शक्ति असाध्य चर्को हुन्छ, सृष्टिको पहिलो क्षण देखि नै उनीहरू त्यही शक्तिलाई प्रयोग गर्दै आइरहेका छन्। तर मान्छे कुकुर होइन, उसमा सुँग्ने शक्ति छैन, मान्छेमा इन्द्रिय बोध छ, त्यो भद्र मान्छे भन्छ इन्द्रिय बोधलाई मारिदिन्छ अरे उसले। आफ्नो इन्द्रिय बोधलाई त कहिले त मारिसकेको छ अरे, अब मेरो इन्द्रिय बोधलाई पनि मारिदिने दावा गर्छौ। इन्द्रिय बोधै त हो जीवन प्रतिको बोध दिने, त्यसको नै मृत्यु भयो भने के फरक हुन्छ र मान्छे र शालिकमा? रगत चाहिन्छ भने शालिक बन्न सक्नुपर्छ, शालिक मान्छे बनेर फाइदा छैन, यही नै हुनेछ यो वर्षको नयाँ प्राप्ति। शालिकमा आफूलाई अनुवाद गर्न सकेन भने त्यो पुलमाथि रोइरहने स्वास्नी मान्छेले जस्तै पिन्चे स्वर उडाइरहनु पर्नेछ, पुल वरिपारीका घरहरू जस्तै भत्कनु पर्नेछ। उस शालिकमा अनुवाद भइसकेको छ, शालिकले जे जस्तो किसिमको कुरा पनि गर्न सक्छ अरे। मलाई पत्नीको संज्ञा दिँदा पनि उसको जिब्रो लाटो हुँदैन, मेरो नारीत्वको हत्या गर्दा पनि उसको छातीमा चोचोच बिउझन सक्दैन। कस्तो अनौठो, ऊ मलाई स्वास्नी भनेर नै सम्बोधन गर्न थाल्छ, म आफ्नो निधारमा चिटचिटी पसिना आएको अनुभव गर्न थाल्छु। सम्भवतः स्वास्नी मान्छेहरूको इन्द्रिय बोध जाति चर्को हुन्छ क्यारे, तर उसको हरफमा कुन किसिमको आकर्षण छ कुन्ने, म त्यसमा जेरिँदै गए चाहिँ अनुभव गर्न थाल्छु। यो अचाक्ली किसिमको दृष्टता हो उसको, क्षमा गर्न नसकिने, उसले मेरो स्त्रीत्वको हत्या गरिदिएको छ भर्खरै भर्खरै। ऊ बलाद्मीको चोलाभित्र लुकेको एउटा हत्यारा हो, हरेक पतिले आफ्नो पत्नीलाई जसरी हत्या गर्छ ठिक त्यस्तै किसिमले उसले मेरो हत्या गरेको छ अरे। लोग्नेको कामै हो स्वास्नीको हत्या गर्ने, ऊ मेरो आक्रोशमाथि मौन छ, पुलमाथि स्वास्नी मान्छेको बिलाप पिउजना साथ मौन भए जस्तै। सम्भवतः ऊ मेरो सन्निपाती गुन्जलाई अनुभव गरिरहेको छ क्यारे, त्यसको रोकथामको लागि अनुभवै हुन नदिने औषधिको पुरीमा पुरिया खोलिदिन्छौ। म भौतारिन थाल्छु, सम्भवतः अझै अझै मेरो लोग्ने तिर्खा बिर्सन खास्टोले मुख छोपी सुतिरहेका होलान्। मेरा भौतारीका पाइतलाहरू त्यसै त्यसै सर्दै जान्छन् मलाई पत्तै नदिकन। उनको तिर्खा जस्ताको तस्तै छ, अहिलेसम्म पनि त्यो मेटिन सकेको छैन। के कुरा हो कुन्नी, मेरो कुलमाथि छारो उडाउने त्यो ज्यामीसँग मेरो लोग्ने मिल्न सकेका छन्? उनीहरूले आफ्नो बीचमा कुनै किसिमको सम्झौता गरेका छन् कि कुन्नी, त्यसबारेमा थाहा पाउन सक्दिनँ म। न उसभित्र पनि त्यस्तै किसिमको तिर्खा प्रज्वलित भइरहेको छ कि के ठेगान। म उनीहरूको वार्तामा बाधा दिन्छु आफ्नो हत्याको संवाद उडाएर। त्यो भद्र मान्छे स्वभावतः मेरो पछि पछि आइरहेको थियो। कार्य ऊ केही थाहा नपाए चाहिँ मेरो लोग्नेको स्वरमा स्वर मिलाएर भन्छ, कसले हत्या गर्यो? मेरो लोग्नेले जवाफ दिन्छु। मेरो लोग्ने झस्किन्छन्। सम्भवतः त्यो भद्र मान्छेको लाजभित्र परेको कुरा उनलाई थाहा छैन। क्यारे म भद्र मान्छेतिर इसारा गरिदिन्छु। मेरो लोग्ने जङ्गिन्छन्। गोली ठोक्छु यो नाथेलाई। ऊ भन्छ, गोली गठा तिमीसँग होइन मसँग छ, मार्ने कुरा पछि गरौँला, पहिले आफ्नो तिर्खा त मेट। अब यो स्वास्नी मान्छे तिम्रो तिर्खा मेट्न सक्छ, यसले वरिपरिका बाटाहरू देखिसकेकी छ। मूर्ताले मेरो तिर्खा मेट्न सक्दैन, त्यो भद्र मान्छे हाँसिदिन्छ। म अगाडि नभइदिएको भए ऊ या स्वास्नी मान्छेसँग तिर्खा मेट्ने बारेमा बिन्ती भाव गर्ने थियो अरे। जसको दिनदिनै हत्या हुन्छ तर मेरा पति सुन्दैनन्। उनको अनुहारमा सन्निपाती रङ फिजिँदै गएको प्रष्ट अनुभव गर्न थाल्छु। मेरो पतिको मात्र किन, त्यो भरिया पनि त्यो भद्र मान्छेसँग ज्यादै क्रुद्ध छ। उसको पनि मुक्की सोझिन्छ उसलाई ताकेर। मेरो हत्या मैले बिर्सन सकेकी छैन, त्यस हत्याको बदला लिनुपर्छ पर्छ मैले। म पनि उसलाई ताकेर दुवै हात फिजाइदिन्छु। तर उसको आँखासँग डर लाग्न थाल्छ मलाई। उसले मेरो नारीत्वको हत्या गरेको छ भने मैले उसको पौरुषको हत्या गरेको छु। उसले हत्या फेरि दोस्रो पल्ट हुनुपर्छ। म मेरो लोग्नेलाई दोस्रो पटकको हत्याका निम्ति उचाल्न थाल्छु। उफ, उसले साटेको आँखामा अझै लोग्नेलाई साथी र साथीलाई लोग्ने भन्ठाने छनक छँदैछ। तर यो हुनुहुँदैन निश्चय पनि। मेरो लोग्नेलाई भन्छु दोस्रो पल्टको हत्या भइहाल्नुपर्छ भनेर। तर मलाई लोग्नेसँग पनि घृणा छ र साथीसँग पनि, दुवै एउटै ड्याङका मुला जस्तै। मेरो लोग्ने र त्यो ज्यामीको हात उसको गर्दनमा पुग्नुभन्दा पहिले नै ऊ अलोप हुन्छ, जादु जाने जस्तै। सहर र गाउँलाई जोड्ने त्यो पुलमाथि फेरि त्यो भद्र मान्छेको आवाजको गुन्ज चिप्लन थाल्छ। उस समय हो रे आज भोलिको, आवाज सुन्ने बानी परेको छ रे उसको। आवाजका निम्ति अग्ला होचा पहाडहरूलाई फोड्न सक्दछ रे ऊ, मान्छे मान्छेलाई जिउँदो लास बनाउन सक्दछ रे। म हिस्से चाहिँ त्यो पुलतिर टकटकी बाँधिदिन्छु। वारिपारी भत्किँदै गइरहेका घरहरूका धुलोको तुवालोले आकाश छोपिँदै जान्छ। त्यसभित्रका स्वरहरू पनि हिस्से चाहिँ त्यही पुलमाथि टकटकी बाँधिदिन्छन्। हामी सबैको अनुभव्यक्तिको अन्तरालभित्र एउटा शब्द चिप्लन थाल्छ, समय समय, आज भोलिको समय। श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथाको शीर्षक समय हो। दौलत विक्रम विष्टको यो कथा 2035 सालमा प्रकाशित घाउका 17 चक्का संग्रहभित्र संग्रहित कथा हो। यसलाई तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको थियो। गाउँका 17 चक्काभित्रका यी दुई कथाहरूको वाचन सँगसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। हामीलाई पत्राचार गर्न हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। इमेलका लागि shrutiutiश्रुति @unn.com.np। हवस् त, यिनै कथाको वाचनसँगै अब अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरी श्रुति सम्वेकबाट बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।